أعوذ بالله من شر الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين وأصحابه المنتجبين أما بعد فقد قال الله سبحانه وتعالى بسم الله الرحمن الرحيم وما خلقنا السماوات والأرض وما خلقنا السماء والأرض باطلا صراط
اللهم صل على محمد وعلى محمد.
آج کے عنوان ہے قرآن مجید راہ خدا میں کوشش کرنے والوں کی کتاب ہے. قرآن مجید راہ جہاد اور کوشش اللہ کی راہ میں کوشش کرنے کی ترغیب دیتی ہے. اس کے لیے سب سے پہلی بات یہ ہے کہ کوئی چیز کو اللہ سبحانہ و تعالیٰ نے باطل پہ خلق نہیں کیا ہے. یہ جاننا ہر صادق کے لیے، ہر راہ خدا پہ چلنے والے کے لیے، ہر کوشش کرنے والے کے لیے ضروری ہے کہ اگر کوئی شخص جو بھی کوشش کرنے والا ہے، جب تک کہ اس کو اس بات کا پتہ نہ چلے کہ یہاں پر یہاں کی ہر چیز بامقصد خلق کی گئی ہے، ہر چیز کا کوئی نہ کوئی یہاں ہدف ہے، تو پھر کوشش کرنے والا کوشش کرے گا، ورنہ کوشش کر کے وہ پائے گا کیا، حاصل کیا کرے گا؟ اگر نعوذ باللہ یہ کائنات باطل بنیادوں پر قائم ہو تو کوشش کرنے والا حاصل کیا کرے؟ جب کائنات بامقصد وجود کی بنیاد کے اوپر خلق کی گئی ہو تبھی کوشش کرنے والے پا سکتے ہیں، تبھی کوشش کرنا بھی بامقصد ہوگا اور کوشش کا نتیجہ بھی نکلے گا، ورنہ کوشش کر کے فائدہ کیا حاصل ہوگا؟ جدوجہد کرنے سے فائدہ کیا ہوگا؟ مقصد کیا حاصل ہوگا؟ فرض کیجئے کہ اللہ سبحانہ وتعالیٰ نے انسان کو نعوذ باللہ بہودہ اور عبث خلق کر دیا، تب کوشش کرنے والے کیا کوشش کریں گے، کیا پانے کے لیے کوشش کریں گے اگر ہدف معین نہیں ہے؟ کوشش کر کے پانا ہے نا، صحیح کرنا ہے، محنت کرنا ہے، مشقت کرنا ہے، کوشش کرنا ہے، ذہن و فکر کو استعمال کرنا ہے، حرکت کرنا ہے، تو کس سمت میں حرکت کرنا ہے؟ جب کوئی ہدف معین نہیں ہے تو کوشش کس چیز میں کرنا ہے؟ پانا کیا چیز ہے؟ جو لوگ کاہل ہو جاتے ہیں، سست ہو جاتے ہیں، اس لیے کہ جو لوگ جب ہدف سے آدمی جو ہے بے پرواہ ہو جاتا ہے تو سست ہو جاتا ہے. ہدف انسان کو متحرک کرتا ہے، اس کو کوشش کرنے پر آمادہ کرتا ہے، جدوجہد کر کے پانا ہے نا، کوئی چیز کو حاصل کرنا ہے. اب اگر کوئی چیز باطل پر خلق ہوئی ہو نعوذ باللہ تو اس میں حاصل کچھ نہیں ہوگا، صحیح لا حاصل ہو جائے گی، عمل لا حاصل ہو جائے گا، کچھ حاصل نہیں. اسی لیے اللہ سبحانہ وتعالیٰ نے پہلے اس راستے پہ چلنے والوں کے لیے ایک بات گوش گزار کر دی ہے کہ یہاں کی کوئی چیز عبث خلق نہیں ہوئی ہے، ہم نے کائنات کو بنا ہدف کے خلق نہیں کیا ہے. یہ جاننا یعنی جہان شناسی بہت ضروری ہے. اگر ہم یہ سمجھتے ہیں کہ یہ اس کائنات ہی کا کوئی مقصد نہیں ہے تو پھر ہمارا کیا مقصد ہوگا؟ جب اس کائنات ہی کا کوئی مقصد نہیں، اس میں جدوجہد کرنے والوں کے کیا نتیجہ نکلے؟ اس پر یقین ہونا چاہیے انسان کو. جب اس کائنات کا جب ہدف معین ہوگا نا تو اس وقت انسان کی کوشش میں کئی گنا اضافہ ہو جائے گا کہ اتنی بڑی کائنات وہ سب ہمارے لیے خلق کی گئی ہے، تو پھر ہم سے جو ہدف لیا گیا، ہماری خلقت کا جو ہدف ہے، وہ کس قدر عظیم ہوگا جس کے لیے اتنا بڑا خرچ برداشت کیا جا رہا ہے. اس کے لیے جب انسان اس کی اہمیت کو سمجھتا ہے आपने किसी एक मेहमान को बुलाया एक ऐसे गेस्ट हाउस में जो इतना कीमती है, उसमें अगर आपको रखा जा रहा है और उसमें वहां आपकी तवाज़ो की जा रही है, इसलिए बड़ी कॉन्फ्रेंस में जो लोग आते हैं उनको जो है फाइव स्टार होटल में ठहराया जाता है, उनको जो है वो अनुभव अकसाम की रजाएं उनके लिए रखी जाती हैं, उनको प्लेन से बुलाया जाता है। तो अब वो सोचते हैं कि फिर मैं किस लिए आया हूँ, किस मकसद के लिए मुझे बुलाया गया, तो इतना खर्चा किया जा रहा है। तो फिर वो उस कॉन्फ्रेंस की अहमियत को समझता है कि ये कॉन्फ्रेंस इतनी अहम है जिसके लिए आपको इतना बड़ा खर्चा करके बुलाया गया है, इतना आप पर खर्च किया जा रहा है, तो ये कॉन्फ्रेंस किस कदर अहम है। इसी तरह से इंसान को इतनी एहतराम के साथ, इतने बड़े एहतराम के साथ यहाँ बुलाया जा रहा है, इतनी बड़ी कायनात सजाई गई है, ये सब कुछ इंसान के लिए बनाया गया है। इसीलिए अल्लाह सुब्हानहू व तआला कह रहा है कि हमने जमीन और आसमान की तमाम चीजों को तुम्हारे लिए खल्क किया है और हमने तुम्हारे लिए मुसख़्खर कर दिया है, इस सारी चीजों को तुम्हारे लिए मुसख़्खर कर दिया है। और जब कयामत आएगी तो पहाड़ गोले के रूई के गोले की तरह उड़ने लगेंगे, जमीन का फर्श बोरिए की तरह लपेट दिया जाएगा, चांद और सूरज की खंजीरों को बुझा दिया। जब इंसान खत्म होगा तो कायनात पर क्यों, कायनात क्यों खत्म की जा रही है, जमीन और आसमान क्यों खत्म हो रहे हैं, इंसान खत्म हो रहा है तो इस इंसान की जगह पे दूसरी मखलूक को ला लिया जाए। ये कायनात जमीन और आसमान को क्यों, तो अल्लाह सुब्हानहु व तआला कह रहा है कि हमने इंसान के मिजाज के लिए ये कायनात बनाई है, जब दूसरी मखलूक आएगी तो फिर दूसरा माहौल पैदा होगा, उसके लिए दूसरी आबो हवा होगी, उसके लिए दूसरी जमीन होगी, उसके लिए पूरा दूसरा माहौल होगा। ये माहौल ये सिर्फ इंसान के लिए है, उसको सांस लेने के लिए यह हवा बनाई गई, उसके फायदे के लिए ये सारी चीजें बनाई गई है कि जो चीज भी इंसान के लिए मुफीद है, इंसान की मिजाज के लिए जरूरी है, ये पानी इंसान के लिए आबे हयात है ना, ये सारी चीजें। हो सकता है कि ये पानी जो इंसान के लिए आबे हयात है ये दूसरी मखलूक पिएगी तो मर जाएगी, उसके लिए ये जहर खातिल हो। एक चीज जो एक मखलूक के लिए आबे हयात है दूसरी मखलूक के लिए वो जहर खातिल है। इंसान का लुआबे दहन सांप के लिए जहर खातिल है, सांप का लुआबे दहन इंसान के लिए जहर खातिल है। तो एक चीज दूसरी चीज के लिए जो है ना फायदेमंद नहीं है, ये इंसान के लिए बनाया गया माहौल है, ये माहौल दूसरी मखलूक के लिए जेब नहीं देता है। तो जब इंसान चला जाएगा तो उसके साथ उसका पूरा माहौल भी खत्म हो जाएगा। तो अब ये इतनी बड़ी कायनात इंसान के लिए बनाई गई है, तो फिर इंसान को सोचने का मौका है कि फिर मुझे किस मकसद के लिए बनाया गया है, मुझे किस हदफ के लिए बनाया गया है। उसको अपनी जिम्मेदारी का एहसास होगा कि अल्लाह सुब्हानहु व तआला जब इंसान को यह कहता है कि देखो वमा खलकना समा व अर्द बातिला, हमने बातिल बुनियादों पे ना जमीन को खल्क किया है ना आसमानों को खल्क किया है। मामूलन जो है अर्ज की जमा भी आई है, अर्जुन भी आया है, अर्जीन भी आया, जमा भी आया है अर्ज की, लेकिन ज्यादातर अर्ज मुफ़रद आया है और समा जो है वो जमा आया है। हाँ कई जगह बात जगह पे है, लेकिन जो है अक्सर पुराने मजीद में जैसा कि आप फरमा रहे अक्सर ऐसे ही है, यानी अर्ज को मुफ़रद इस्तेमाल किया गया। इस जमीन क्योंकि इंसान से मरबूत चीज है ना, तो इंसान जिस जमीन पर है उसको जो है मुफ़रद इस्तेमाल किया गया है, और इंसान ही जिस जमीन पर है वहां आसमानों का तसव्वुर दिया गया है कि वमा खलकना समा, हमने जो है ना आसमान को नहीं खलक किया, और आसमान को जो है कई मकामात पर समावात अभी आयत आएगी कि जहां पर फी खल्क समावात वल अर्द आया, समावात जमा के साथ। बहरहाल वमा खलकना समा, हमने जो है नहीं खलक किया है जमीन को और आसमान को बातिल बुनियादों पर, ये इंसान को एक इत्तला दी जा रही है, एक आगाही दी जा रही है और सोचने वालों के लिए एक हदफ दिया जा रहा है, एक मकसद बताया जा रहा है कि हमने जमीन और आसमान को बातिल बुनियादों के लिए सोच दिया, यानी हमने इसको तुम्हारे लिए खल्क किया है, तो फिर तुम्हारी गर्ज खलकत जो है वो कितनी कीमती हो जाएगी जब ये तुम्हारे लिए खल्क किया गया है। उसके बाद दूसरी आयत में इरशाद हो रहा है, الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم يتفكرون في خلق السماوات والارض ربنا ما خلقت هذا باطلا, وہ لوگ جو اللہ کا ذکر کرتے ہیں اٹھتے بیٹھتے اپنی کروٹوں میں, ہر آن اللہ کی ذات اور کائنات کا تفکر کرتے ہیں, اللہ کا ذکر کرتے ہیں اٹھتے اور بیٹھتے اور فکر کرتے ہیں خلق سماوات و ارض پر, اور خلق کا نتیجہ اور اس فکر کا نتیجہ کیا نکلتا ہے, جب یہ تفکروں اور خلق سماوات و ارض کا نتیجہ کیا ہے, نتیجہ یہ ہے کہ ربنا ما خلقت هذا باطلا, کہ اے میرے پروردگار تو نے جو ہے باطل بنیادوں پر اسے خلق نہیں کیا ہے, یہ اس کا کوئی نہ کوئی ہدف ہے اور ہدف بہت وسیع ہدف ہے, وہ ہدف جو ہے بہت بڑا ہدف ہے, یہاں تک ہے کہ اگر یہ پوری کائنات کے لیے اگر ایک انسان رہ جائے تب بھی اللہ سبحانہ و تعالیٰ یہ پوری کائنات کو ویسے ہی رکھے گا, بلکہ رکھ چکا ہے ایک آدم علیہ السلام سے, اور اتنی بڑی دنیا تھی, نہ سورج کے اندر کوئی کمی تھی, نہ سمندروں کے اندر کوئی کمی تھی, نہ ہواؤں کے اندر کوئی کمی تھی, زمین اتنی ہی وسیع زمین تھی, آدم ایک تھے لیکن زمین کی وسعتیں اتنی ہی پھیلی ہوئی تھی, زمین کی وسعتیں سمٹی ہوئی نہیں تھی, آسمان سمٹا ہوا نہیں تھا, کہ جیسے جیسے انسان کی آبادی بڑھنے لگی اللہ نے ماحول کو وسیع کیا, زمین کو وسیع کرنے لگا, ایسی بات نہیں ہے, یعنی یہ چیز تو انسان کے لیے کوئی بڑی چیز ہے ہی نہیں, کہ یہ پورا خرچ ایک انسان کے لیے برداشت کرنے کے لیے اللہ سبحانہ وتعالیٰ تیار ہے, کیوں, اس لیے کہ وہ یہ بتا رہا ہے کہ یہ پوری کائنات انسان کی ذات کے اندر صرف خود انسان ایک جہان کامل ہے, انسان خود اتنا وسیع ہے, اس کا ذہن اتنا وسیع ہے, اس کی آرزوئیں اتنی وسیع ہے, اس کے لیے تنگ تاریک جگہ اس کو زیب نہیں دیتی, جتنی چیز کی اس کو ضرورت ہے نا اتنی ضرورت اس کو پوری نہیں کرتی ہے, بلکہ یہ پوری دنیا کا ماحول ایک انسان کے لیے اللہ سبحانہ وتعالی اس پوری کائنات کو ویسے ہی من و ان رکھ کر ایک انسان کو رکھتا ہے زمین پر, اور پھر کوئی چیز گھٹتی نہیں ہے, کوئی چیز کم نہیں ہوتی, سمندروں کی موجیں ویسے ہی, ہوا ویسے ہی پوری زمین کو گھیری ہوئی, وہی سورج وہی چاند وہی ستارے ایک انسان کے لیے, اور یہ پوری کائنات انسان کے لیے, نظام شمسی ایک انسان کے لیے بنایا, ایک آدم رہیں گے تو یہی چیز رہے گی, اور ابتدائے جہان پر بھی اگر ایک انسان رہے گا اور پوری انسان ختم ہو جائیں گے تب بھی اللہ سبحانہ وتعالیٰ کائنات کو ویسے ہی رکھے گا, کیونکہ ایک انسان کامل ہدف ہے پوری کائنات کا, کہ ہم تمہارے لیے بنائے ہیں تو تم کون ہو, تم وہ انسان کامل ہو جس کے لیے یہ سب کچھ کیا جانے کے لیے, تب وہ ایک انسان جب یہ سمجھے گا کہ اللہ سبحانہ وتعالی نے اتنی بڑی زمین مجھ ایک انسان کے لیے بنائی گئی ہے, تو اس کے سجدے کی کیفیت کیا ہوگی, جس کو اس بات کا احساس ہوگا اس کے رکوع کی کیفیت کیا ہوگی, फिर लाख उससे कहा जाए कि आप बैठ जाइए तो वो बैठेगा कैसा, जिसको ये एहसास है कि मैं सरकारे दो जहां हूं, जिसके सब्जे में कायनात बनाई गई, जो लौलाक लमा खलकतुल अफलाक का मिस्ताक है, उसको परवरदिगार ये कह रहा है कि या अय्युहल मुदस्सिर तुम्हें लैला इल्ला कलीला, ऐ मेरे मोहम्मद तुम रातों को उठो मगर कम उठा करो, तुम्हारे पैरों पे गरम आ गया है। लेकिन उस वो बंदा कैसे बैठेगा जिसको इस बात का एहसास है कि जो लौलाक लमा खलकतुल अफलाक का मिस्ताक है, कि जो सरकारे दो जहां है, कि जो इमाम दो जहां है, जो रसूल दो जहां है, कायनात जिसके सबसे में बनाई गई है, जिसने जिसको ये एहसास है कि मेरा परवरदिगार मेरे लिए चांद और सूरज को खल्क किया है, मेरे लिए इतने सितारे खल्क किया है, ये समंदरों की मौजें मेरे लिए, ये फजा ये जमीन की वसअतें मेरे लिए, इतनी हवा, इतनी कायनात की इतनी नेमतें, इतने दरख्त लगे हुए हैं, वो सारे के सारे दरख्त मोहम्मद को सलाम करते हैं, ये समंदर की मौजें उठ उठ के मोहम्मद का इस्तकबाल करती हैं, ये हवाएं ये फजाएं मोहम्मद मुस्तफा के लिए पलके बिछाई हुई हैं, ये सारी कायनात और ये सारा जहां इंसान के लिए बनाया गया है ना, वो इंसान कामिल को मुस्तफा कहते हैं, उस इंसान कामिल को आदम कहते हैं, उस इंसान कामिल को नूह कहते हैं, उस इंसान कामिल को जो है मुर्तजा कहते हैं, मुस्तफा कहते हैं।
नारे हैदरी, नारे सलवात।
दूसरे इंसान तो उस इंसान की शबीह है, इंसान नहीं है, हम इंसान की सूरत में इंसान नहीं है, इंसान की सूरत है मगर इंसान नहीं है, हकीकत में इंसान जो है वो हमारे जमाने के इमाम है। हकीकत में अगर इंसान कामिल कहे तो हमारे दौर के इमाम है, और उनके सदके में ये पूरी कायनात है, वजूद हक से ये सारा निजाम कायम है, उसी के फैज से ये इंतजाम कायम है, हैं? वो और होंगे यतीमों में मज़हबों में मिल्लत, हमारे सर पे हमारा इमाम कायम है। तो इसका मतलब सिर्फ यही नहीं है, बल्कि अहले सुन्नत ने कहा है कि हमारे इमाम कौन है हसन हुसैन के अलावा, हमारे इमाम भी वही है, ये शियों के इमाम नहीं, ये मुसलमानों के इमाम। महदूद मत करें आप, और लोगों को आने दीजिए, और लोगों को भी कहने दीजिए कि ये हमारे इमाम। तो इमाम मेहदी का इंतजार हम ही नहीं कर रहे हैं, पूरी दुनिया उनका इंतजार कर रही है, सिर्फ शिया नहीं इंतजार कर रहा है, इमाम मेहदी नाम मेहदी के साथ इंतजार, फर्जंद अस्करी के साथ इंतजार हो रहा है, ये भी नहीं बल्कि फर्जंद अस्करी के साथ इंतजार हो रहा है। हम कहते हैं कि वही फर्जंद अस्करी अलैहिस्सलाम पैदा हो चुके हैं, और दूसरे कहते हैं फर्जंद अस्करी पैदा होने वाले मगर वो औलाद अस्करी में होंगे, इतना तो तय है, इतना तो तय है, नाम मेहदी भी तय है और जो है इमाम अस्करी के फर्जंद होना ये भी तय है। लेकिन ये फिक्र का नतीजा यही है कि परवरदिगार मा खलकता हाजा बातिला, के परवरदिगार तूने इस कायनात को बातिल बुनियादों का खल्क नहीं किया है, बल्कि तेरी इस कायनात का मकसद है, वो मकसद इंसान है, और वो इंसान जैसा अल्लाह चाहता है ना, वो इंसान उसके लिए अल्लाह ने बनाया ना, जैसे इंसान अल्लाह चाहता है। अइमा यही दुआ करते थे, परवरदिगार हम हैं तू वैसा है जैसे हम चाहते, अब हमको तू वैसे बनाते जैसा तू चाहता है, तो अल्लाह ने इनको वैसे बनाया था जैसे वो चाहता है, यानी अल्लाह जैसा चाहता है, तो अल्लाह ऐसे बंदों को चाहता है कि जो उठते हैं तो अल्लाह का जिक्र करते हैं, जो बैठते हैं तो अल्लाह का जिक्र करते हैं, अल्लज़ीन यज़कुरून अल्लाह, जो अल्लाह का अल्लाह को याद रखते हैं, क़यामन व क़ुऊदा, जब उठते हैं तो अल्लाह को याद रखते हैं, जो बैठते हैं तो अल्लाह को याद रखते हैं, वो अला जुनूबिहिम, अपनी करवटों में वो अल्लाह को याद करते हैं, वो ये तफक्करून फी खल्क السماوات والارض, और जो है वो सोचते हैं फिक्र करते हैं तो जमीन और आसमान की खिलकत में गौर व फिक्र करते हैं, जिसका नतीजा ये सामने आता है कि रब्बना मा खलकता हादा बातिला, कि परवरदिगार तूने बातिल बुनियादों के खल्क नहीं किए। तो अब इसका मतलब ये होता है कि इंसान अब कितना खालिस होता है, जो जो इसका नतीजा निकालता है, جو اس دنیا میں رہتا ہے, جو دنیا اس کے لیے بنائی ہوئی ہے, وہ اپنے کو کتنا قیمتی سمجھتا, وہ انسان کیوں پھر جھاڑ کے آگے جھکے گا, پہاڑ کے آگے جھکے گا, پتھروں کے آگے جھکے گا, غیر خدا کے آگے. اتنی اللہ نے انسان کو اتنا عظیم بنا کے خلق کیا ہے, پیشانی کو اتنا اونچا بنا کے خلق کیا ہے, سر اس کا اتنا بلند ہے کہ اس کا نہ سر جھکا ہوا ہے نہ پیٹ جھکی ہوئی. اس کا مطلب یہ ہے کہ یہ مخلوق کے سامنے نہ اس کی کمر جھکے گی نہ اس کا سر جھکے گا, یعنی نہ رکوع کسی انسان کے سامنے ہوگا نہ سجدہ کسی انسان کے سامنے ہوگا. انسان اگر رکوع کرے گا تو اللہ کی بارگاہ میں, سر جھکائے گا تو اللہ کی بارگاہ میں. وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے, ہزار سجدوں سے دیتا ہے آدمی.
نعرہ تکبیر.
اب انسان جب انسان جب یہ نتیجہ نکالے گا کہ کائنات کو باطل نہیں خلق کیا ہے, اس کے لیے خلق کیا ہے نا, تو اب وہ کیوں جس کے دیکھیے یہ زمین خلق کس کے لیے ہوئی؟ انسان کے لیے خلق ہوئی. اب انسان اس زمین پر زمین کو سجدہ کرے گا یا زمین پہ اللہ کو سجدہ کرے گا؟ زمین کے سامنے تو نہیں جھکے گا نا, مٹی کی مورتیوں کے سامنے تو نہیں جھکے گا نا. اس کے اندر جو چیزیں معدنیات ہیں اس کو تو اٹھا کے اپنا زیور نہیں بنائے گا نا. کہ یہ جو کھاد انسان کے پیروں کے نیچے کندلی جا رہی ہے, یہ انسان کو اللہ نے اس مخلوقات پہ اشرف بنا کے خلق کیا, تو انسان کو اس کے لیے نہیں جھکنا ہے جو انسان کے لیے بنائی گئی ہے. زمین انسان کا انتظار کر رہی تھی انسان سے پہلے. یہ چاندی, یہ سونا, یہ ہیرے, یہ جواہرات ہے نا, یہ سمندر, یہ ہوائیں اس کا انتظار کر رہی تھی, انسان کا انتظار کر. اب وہ انسان آ کے اس کو سجدہ کرے گا جو اس کے انتظار میں. تو انسان کتنا چھوٹا ہو گیا ہے, اللہ نے اس کو کتنا بڑا بنا کے خلق کیا تھا. نتیجہ فکر یہ ہونا چاہیے کہ اللہ نے انسان کو سرفراز خلق کیا, لیکن انسان اتنا چھوٹا ہو گیا, اتنا چھوٹا ہو گیا کہ اس کی آرزو, اس کی تمنا یہ زمین بن گئی کہ میں زمین کی وسعتوں کو گھیر لوں گا, میں زمین کا مالک بن جاؤں گا. ارے یہ زمین کے تم مالک بن کے پیدا ہوئے ہو, تم کو مالک نہیں بننا ہے, تم تو پیدائشی مالک ہو, تم کو خلیفہ بنا کے پیدا کیا گیا ہے, تم تو زمین کے خلیفہ ہو. تم دعا کرو کہ اللہ تم کو متقین کا امام بنا دے, وَجَعَلْنَا لِلْمُتَّقِينَ اِمَامًا. تم کو ہم امام بنانا چاہ رہے ہیں, تم غلام بننا چاہ رہے ہو, گاڑی پہنچ رہے ہو, زمین کو پہنچا لگا رہے ہو, تم جو ہے اپنی گاڑی کو صاف کر رہے ہو, تم جو ہے جانوروں کا نوکر بنا کے ہم نے نہیں خلق کیا, بلکہ جانوروں کی پیٹھ کو تمہارے لیے سواری بنا کے خلق کیا ہے, یہ تم اس پر سوار ہو. یہ سب گردنے خم ہے تمہارے آگے, یہ گھوڑے کی زین تمہارے لیے, تاکہ تم اس پر بیٹھ کے شہنشاہ کی طرح گھومو اس زمین پر. ہم تم کو بادشاہت دے رہے ہیں, ہم تم کو خلافت دے رہے ہیں. ان جانوروں کو ہم نے تمہارے لیے رام کر دیا ہے, تم اس پر تسلط کامل رکھتے ہو. وَسَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ, ہم نے تمہارے لیے زمین و آسمان کی ساری چیزیں مسخر کر دی. یہ ستارے تمہارے لیے مسخر, یہ ان کا, یہ تمہارا کمال نہیں ہے. تمہارے دروازے پر آ کر اگر یہ چاند یہ ستارے سجدہ کریں تو تمہاری منزلت میں اضافہ نہیں ہوگا, بلکہ چاند اور سورج کی قسمت چمک جائے گی. ستاروں کی قسمت چمکیں گی اگر وہ تمہارے دروازے پہ دستک دیں گے. تمہاری عظمتوں میں اضافہ نہیں ہوگا اس لیے کہ تم پیدا ہی ہوئے ہو کہ جن کے سامنے یہ ساری چیزیں سجدہ کرتی ہیں. رائے تو کہ میں دیکھتا ہوں خواب میں کہ شمس و قمر میرے سامنے سجدہ کر رہے ہیں, ستارے میرے آگے جھک رہے ہیں. ستارے جھکے میرے سامنے تو بڑی بات نہیں ہے, ستاروں کی قسمت جائے گی اگر وہ سجدہ کریں گے. چاند و سورج انسان کے قدموں میں سر رکھ کر آفتاب بن جاتے ہیں. آفتاب آفتاب بنتا ہے, مہتاب مہتاب. سورج سر شام کہاں جاتا ہے؟ ہاں روشن ہے دبیر پہ جہاں جاتا ہے. ہاں ہاں قبلے کی جانب تو ہیں قبر حیدر, وہ شمع جلانے کو وہاں جاتے جنتا ہے جو شب کو قبر مولا پہ چرا وہ صبح کو آفتاب ہو جاتا, جنتا ہے جو شب کو قبر مولا پہ چرا وہ صبح کو آفتاب بن جاتا. یعنی یہ انسان کی عظمتوں کا اظہار ہے کہ یہ انسان عظیم ہے اور یہ ساری چیزیں انسان کے لیے اگر یہ جھکتے ہیں تو انسان کو شرف نہیں عطا کرتے, انسان پہلے ہی باشرف ہے, ان کی وجہ سے وہ باشرف نہیں بنا, وہ باشرف تھا اور ان کو خدمت کے لیے, انسان کی خدمت کے لیے بنایا گیا ہے. انسان سانس لیتا ہے, ہوائیں اس کی خدمت کرتی ہیں, انسان پانی کو استعمال کرتا ہے, پانی انسان کو استعمال نہیں کرتا, ہوائیں انسان کو استعمال نہیں کرتی, انسان ہواؤں کو استعمال کرتا ہے, ساری چیزوں کو انسان استعمال کرتا ہے, یہ انسان کے استعمال کے لیے بنائی گئی ہیں, اس کی دسترس کے لیے. یہ نتیجہ ہے کائنات میں غور و فکر کرنے کا کہ یہ انسان کو کوشش کرنا ہے, فکر کرنا ہے. فَإِذَا جَاءَ أَمْرُ اللَّهِ, سورہ غافر کی آیت میں ارشاد ہو رہا ہے, جب اللہ کا حکم آ جاتا ہے تو قضا بالحق ہے, حق کے ساتھ قضاوت کر دی جاتی ہے. جب اللہ کا حکم آتا ہے تو حق کے ساتھ قضاوت کر دی جاتی ہے. وَخَسِرَ هُنَالِكَ الْمُبْطِلُونَ, اور اہل باطل نقصان اٹھاتے ہیں, اہل باطل خسارے میں آ جاتے ہیں, اہل باطل کو خسارہ اٹھانا پڑتا ہے. یہ اس انسان کو سوچنا ہے, اس بات کو انسان کو جو ہے انسان کو اس راہ میں کوشش کرنا ہے, سمجھنا ہے کہ جب اللہ کا حکم آتا ہے تو پھر حق کے ساتھ حکم ہوتا ہے, اللہ کا جب حکم آتا ہے تو پھر باطل کے ساتھ قضاوت نہیں. یہ بات انسان کو سمجھ لینے کی ضرورت ہے کہ اللہ سبحانہ وتعالیٰ کا جب حکم آتا ہے تو حق کے ساتھ قضاوت کی جاتی ہے, اللہ کسی کے ساتھ باطل قضاوت نہیں کرتا ہے. اس وقت جب لوگ دیکھیں گے کہ اس وقت اہل باطل خسارہ اٹھانے والوں میں سے ہو گئے, خسرہ ہونا نکل مبتلون, جو اہل باطل ہیں وہ خسارہ اٹھائیں گے, کیونکہ قضاوت جو ہوگی وہ حق کے ساتھ ہوگی, تو اہل باطل کو خسارہ اٹھانا پڑے گا. سورہ جاسیہ کی 27 آیت میں یہی مضمون کو دوسرے الفاظ میں پیش کیا جا رہا ہے کہ وہ یوم تقوم الساعہ, جس وقت قیامت برپا ہوگی, وہ یوم تقوم الساعہ, ساعہ یعنی قیامت, جس وقت قیامت قائم ہوگی, یوم اذن یقصر المبطلون, کہ اس دن کیا ہوگا, اہل باطل خسارہ اٹھائیں گے. جب قیامت قائم ہوگی اس وقت معلوم ہوگا کہ اہل باطل خسارہ اٹھانے والوں میں سے. تو انسان کو اس کے لیے کوشش کرنا ہے کہ وہ اس کی کوششوں کا نتیجہ باطل پر ختم نہ ہو. انسان کو ایک ہدف تک پہنچنا ہے, وہ ہدف کیا ہے کہ اللہ قضاوت کرنے والا ہے حق کے ساتھ, لہذا اگر میں باطل کے راستے پہ چلوں گا تو میرے ساتھ حق کے ساتھ فیصلہ کیا جائے گا. اس وقت نتیجہ یہ نکلے گا کہ اگر میں باطل پر ہوں تو پھر میں نقصان اٹھانے والوں میں سے ہو جاؤں گا. تو لہذا اب باطل نقصان سے بچنا ہے تو انسان کو کیا کرنا ہے, اب انسان کو حق کے راستے پہ کوشش کرنا ہے تاکہ نتیجہ باطل کا نہ نکلے, باطل پرستوں میں اس کا شمار نہ ہو بلکہ حق والوں میں اس کا شمار ہو, تو اس کو راہ حق میں کوشش کرنا ہے. کوئی ایسا کام نہیں کرنا ہے کہ اللہ کا حکم آ جائے اور وہ گرفت میں آ جائے, کیونکہ اللہ کی گرفت سے کوئی انسان بچ نہیں سکتا. اگر ایک ایک قدم بھی غلط راستے میں اٹھ رہا ہے, یعنی ہماری کوشش اگر غلط راستے میں ہو رہی ہے, تو اس کا مطلب یہ ہے کہ ہم خسارہ اٹھانے والوں میں سے ہو جائیں گے, اہل باطل میں سے ہو جائیں گے. جب قیامت برپا ہوگی تو اس وقت معلوم ہوگا کہ ہم خسارے میں ہیں. تو یہ جو ہم خسارے میں ہیں تو اچانک خسارہ تو تھوڑے ہی ہوگا, یعنی اچانک ہم اہل باطل میں تھوڑے, اگر ہم اہل باطل میں دنیا میں رہیں گے تو ہی ہمارا نقصان ہوگا, اگر ہم دنیا میں اہل باطل نہیں تھے تو ہم آخرت میں نقصان اٹھانے والوں میں سے نہیں ہوں گے. تو اس کے لیے کیا کرنا ہے, इसके लिए हमको यहीं पे कोशिश करना है कि हमारा कोई कदम बातिल की तरफ ना उठे, ताकि नतीजे में हम हमारा शुमार बातिल परस्तों में ना हो। जब कयामत के दिन जब नकाब उलझे जाएंगे और जो है पर्दे उठाए जाएंगे, तो फिर हमारे चेहरे से जब पर्दा उठेगा तो हम अहले बातिल बनकर मशहूर ना हो। तो दुनिया में होता है ना, सारी सारी चीजें दुनिया में तय होती है, आखिरत तो फैसले का दिन है। ये जो लोग कहते हैं पता नहीं क्या होगा, ये ऐसा नहीं है। कोई चीज जो है ऐसा नहीं है कि तयशुदा नहीं है, हर चीज तयशुदा है। अगर आप अहले हक हैं तो तय है कि आपको जन्नत मिलने वाली है। आप ये नहीं कह सकते पता नहीं मिलेगी या नहीं मिलेगी, पता नहीं हम जन्नत में जाएंगे या नहीं जाएंगे। अगर आप जन्नती हैं तो आप जन्नत में जाएंगे, अगर आप जन्नती नहीं है तो जन्नत में नहीं जाएंगे। तो उसके लिए कदम उठाना है, उसके लिए कोशिश करना है। जैसे दौलतमंद बनने के लिए कोशिश करना पड़ता है ना, दौलत हासिल, दुनिया में अगर दौलत हासिल करना है तो मेहनत करनी पड़ती है, नहीं करनी पड़ती है, जहमत करना पड़ता है या नहीं करना पड़ता है। तो जब दुनिया हासिल करने के लिए इंसान को मेहनत करना पड़ता है, मशक्कत करना पड़ता है, जहमत उठाना पड़ता है, ताकि एक मंजिल तक पहुंच सके, ताकि उसका शुमार गरीबों में ना हो, फकीरों में ना हो, कमजोर लोगों में ना हो, है ना, मिस्कीनों फकीरों में ना हो, बल्कि दौलतमंदों में उसका शुमार हो, कि एक वक्त आए कि मेरा शुमार दौलतमंदों में। उसके लिए जो है उसको बचपन से मेहनत करनी पड़ती है, है ना, दर्स पढ़ता है, मेहनत करता है, सुबह शाम बारिश धूप हर मौके पर मेहनत करता है। क्यों? ताकि वो दुनिया कमाए और नतीजे में दौलतमंदों में उसका शुमार किया जाए। तो अब अगर कोई शख्स ये चाहता है कि मेरा शुमार अहले हक में किया जाए, तो उसको कितनी जहमत नहीं उठानी पड़ती है। और फिर ये कि ये पूरी कायनात की खिलकत जिस इंसान के लिए हुई हो, वो बातिल पर कदम कैसे उठा सकता है, जबकि इतना बेहतरीन माहौल उसको बना के दिया जा रहा है कि अब तुम्हारा कदम अगर उठेगा तो सिर्फ हक के लिए उठेगा, इतनी कोशिश करो जन्नत हासिल करने के लिए कि तुम्हारा शुमार अहले बहिश्त में हो जाए, अहले हक में हो जाए, कि जब तुम्हारे चेहरे से नकाब उल्टे तो तुम्हारा शुमार अहले बातिल में ना हो सके। तो उसके लिए कदम आगे उठाना पड़ता है। तो अब ऐसे लोगों को क्या करना पड़ता है, यानी मेहनत मशक्कत करना है, यानी जहन लगाना है। मिसाल के तौर पर बेहतरीन ताजर बनना है तो सुबह शाम सोचना पड़ता है उसको, यानी ऐसा थोड़ा ही है कि बगैर सोच हम समझते हैं जन्नत के लिए तो सोचना ही नहीं है, बेहिश्ती बनना है, अल्लाह का कुर्ब हासिल करना है, जबकि अल्लाह कह रहा है कि इसके लिए सुलूक तय करना पड़ता है। सालिकीन इलल्लाह, यानी अल्लाह के रास्ते पे चलने वाले, यानी एक रास्ता है जिस पर चलना है, एक रास्ता है। वमन जाहदु फीना लनहदियन्नहुम सुबुलना, जो लोग हम में कोशिश करते हैं हम उनके लिए रास्ते खोल देते हैं। यानी मतलब यह है कि अल्लाह के राह में कोशिश करना पड़ता है, फिक्र करना पड़ता है। ज़हीन लोग ही जन्नत हासिल कर सकते हैं, आपको ये भी बता दूं। यानी जो है ये जो है बेवकूफ लोग जन्नत में नहीं जा सकते। यानी मतलब जन्नत हासिल करना है, जो अल्लाह ने जो अक्ल दी है ना उसको इस्तेमाल करना है, फिक्र करना है, तफक्करून अहले हक। कुरान किसके पर नाज़िल हुई, किसके लिए नाज़िल हुई, अहले अक्ल के लिए नाज़िल हुई। तो ये अहले अक्ल जब कोशिश करते हैं, उस कोशिश के नतीजे का नाम बहिश्त, इनाम का नाम बहिश्त है। वरना आप जहन्नम से तो बच सकते हैं, लेकिन जन्नत तो तमगे का नाम है। तो बगैर खेले हुए, बगैर मेहनत किए हुए आपको लेंगे तमगा मिल जाए तो तमगे का मतलब ही फौत हो जाएगा, यानी अवार्ड का मकसद फेल हो जाएगा। अवार्ड का मकसद ये है कि आप कि जो सबसे आगे बढ़ेंगे खैरात और नेकियों में वही सबसे करीब होंगे और उनको तमगा मिलेगा। तो तमगा और जो ये जो इनाम है वो इनाम की शक्ल खत्म हो जाएगी। इनाम इनाम और जो तमगा है ना उसका मकसद फौत हो जाएगा बगैर मेहनत किए हुए। तो ये सब चीज उसके लिए है कि आपको सोचना है, हर आन फिक्र करना है, हर आन गौर करना है, एक एक चीज पर गौर करना है कि कहीं मेरे हाथ से जन्नत जा तो नहीं रही है, कहीं मेरा कदम बातिल की तरफ तो नहीं उठ रहा है। बहुत यानी इसका मतलब ये जो रास्ता है ना ये सिरात मुस्तकीम है, और सिरात मुस्तकीम दुनिया में है। सिरात मुस्तकीम ये जो कहते हैं कि मरने के बाद सिरात एक ऐसा रास्ता, उसके बाद क्या रास्ता होगा, सारा रास्ता तो यहाँ तय करना है। यहाँ इहदिनस सिरात मुस्तकीम का मतलब क्या है, इसका मतलब हमको सिरात मुस्तकीम पर कायम रखना। तो ये कैसे कायम रहेंगे आप, जब बातिल की तरफ जाएंगे तो सिरात मुस्तकीम पे कहाँ रहेंगे। हनीफन मुस्लिमा, जनीफ नहीं बनना है, हनीफ बनना है, यानी बातिल से कतरा के चलना है तभी आप जाते हैं हक पे चल सकते। बातिल से हाथ मिला मिला के चलेंगे तो आप जनीफ बन जाएंगे, हनीफ नहीं बनेंगे। तो सिराते मुस्तकीम पे चलने के लिए मेहनत की जरूरत है, मशक्कत की जरूरत है। इसीलिए जो लोग दुनिया नहीं कमा सकते, बाद लोग कहते हैं कि जो लोग दुनिया नहीं कमा सकते वो आखिरत क्या कमाएंगे, यानी इस जाविये से कहते हैं, यानी इसमें मेहनत करना पड़ता है। हाँ ये और बात है कि आखिरत के उसूल की कोशिश में लगे हुए और दुनिया को उन्होंने छोड़ दिया है, तो ये बात समझ में आती है। लेकिन ये समझना कि वो कि ये रास्ता दुनिया से आसान है ये गलत है। दुनिया का अगर रास्ता मुश्किल है तो आखिरत का रास्ता दुनिया से ज्यादा मुश्किल है। अहले दुनिया को दुनिया मिलती है, अहले आखिरत को आखिरत मिलती है, और अहलुल्लाह को अल्लाह मिलता है। जो आखिरत की फिक्र में है उनको आखिरत मिलेगी, जो दुनिया की फिक्र में है उनको दुनिया मिलेगी। लेकिन कुछ लोग वो भी हैं जो ना दुनिया चाहते हैं ना आखिरत चाहते हैं, मगर सिवाय खुदा के किसी को नहीं चाहते। तो जो खुदा को चाहते हैं वो लोग कितनी मेहनत नहीं करते होंगे, कितनी मशक्कत नहीं करते होंगे, कितने दिन भूखे नहीं रहते होंगे, कितने दिन प्यासे नहीं रहते होंगे, कितने नफ्स की कुर्बानियां नहीं देते होंगे। भूखे भी कोई मुंह पे तो माथे पे बल ना डाल, कोई है ऐसा जो इतनी जो खुदा को पाने के लिए इतनी मेहनत करे कि मुंह पे थूक भी दे तो ओ, चेहरे पे गुस्सा ना हो रहा नमूदार हो। है कोई हम में से जो इतनी कुव्वते बर्दाश्त रखता हो कि मुंह पे वालिद बुजुर्गवार को गालियां दी जाए, फहश कलामी की जाए तो चेहरे पे बल ना आए और माथे पे बल ना आए और चेहरा जो है खुल ना जाए, ऐसा हो सकता है। लेकिन ऐसा हुआ है, हर आन हमारे इमामों ने हर कदम पर ऐसी मुश्किलात का सामना किया है। कभी बच्चों का खाना और पानी उठाकर राह खुदा में दे देना पड़ता है, खुदा को हासिल करने के लिए इतनी मुश्किल। हम कहते हैं कि सुख चीज खा जाएंगे उसके बाद में अल्लाह भी हासिल हो जाएगा, ये कैसे हो सकता है। जिन्होंने इफ्तारी अपनी उठाकर क्यों दे रहे हैं, अपने बच्चों को भूखा देख रहे हैं मगर अल्लाह को नाराज करना नहीं चाह रहे, यानी उनके नजदीक अल्लाह का पाना अपने बच्चों की भूख और प्यास से ज्यादा अहम है। और वो अपने बच्चों को भी ये सबक देते हैं कि अगर तुमको भी अल्लाह पाना है तो तुमको दुश्मन के घोड़ों को सैराब कर देना है, अपने बच्चों की प्यास का ख्याल नहीं रखना है, तभी तुमको खुदा मिल सकता है। वरना अगर तुम ये चाहोगे कि मेरे बच्चे प्यासे ना रहें, मेरे मुझे जो है रिफा मिले, मेरे बच्चों को रिफा मिले, उसके बाद इन जो है रिफा परस्त लोगों को खुदा भी मिले, तो ऐसा मुमकिन नहीं है। इसके लिए कोशिश करना पड़ता है, राह हक में जिद्दोजहद करना पड़ता है, जिहाद करना पड़ता है। सिर्फ खैबर और खंदक में तलवार चलाने से कोई मुजाहिद नहीं हो जाता, खैबर और खंदक में तलवार चलाने वाले और भी थे लेकिन जब जान पे पड़ी तो भागते हुए नजर आए ये मुजाहिदीन भागते हुए नजर आए। क्यों? इसलिए कि ये समझ रहे थे कि सिर्फ तलवार चलाना, दुश्मन को काटना आसान है, अपने नफ्स को काटना बहुत मुश्किल है। اپنے بھوک پر پہرے لگانا بہت مشکل ہے, فراغ پہ پہرے لگانا آسان ہے, لیکن بھوک پر, پیاس پر, نفس کی خواہشوں پر پہرے لگانا بہت مشکل ہے. یہ وہ مرحلہ تھا جہاں علی کے لشکر بھی علی سے بدظن ہو گیا, یہ وہ مرحلہ کٹھن تھا جہاں آ کے علی کا لشکر بھی علی کا ساتھ چھوڑنے پہ مجبور ہو گیا. یہی نہروان والے, یہی نہروان والے اور یہی خوارج, یہ امیر المومنین کے لشکر والے تھے, لیکن یہ کہہ رہے تھے جیسے دشمن نے فرات کا پہرا بٹھایا ہے ہم بھی پہرا بٹھائیں گے. علی نے کہا وہ پہرا بٹھا سکتے ہیں, ہم پہرا نہیں بٹھا سکتے, کیونکہ ہمارے مزاج میں ان کے مزاج میں بہت فرق ہے. اس سے پہلے بھی بتایا تھا کہ اہل بیت کا مزاج اور ہمارا مزاج الگ ہے. ہم سچوں کو جھوٹا بنا دیتے ہیں, وہ جھوٹوں کو جھوٹا کہنے کے لیے شرماتے ہیں. تو ہم میں اور ان میں کتنا فرق ہو گیا. تو وہ اللہ کو پانے والے ویسے لوگ ہوتے ہیں جن سے اللہ راضی ہوتا ہے اور اللہ ان سے راضی ہوتا ہے. تو یہ وہ لوگ ہیں. وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ, یہ وہ لوگ ہوتے ہیں جو لغویات سے اپنے آپ کو بچا لیتے ہیں اور روگردانی کر لیتے ہیں, منہ پھیر لیتے ہیں اور باطل سے منہ پھیر لیتے. یہ وہ لوگ ہوتے ہیں جو اعراض کرتے ہیں اللہ سے. اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ ان کو چھوڑ دو. یہ جو لوگ ہیں نا, جو بریانی کے پیچھے ہیں, جو میٹھے کے پیچھے ہیں, جو اپنے کھانے پینے کے پیچھے لگے ہوئے, ان کو ان کے حال پہ چھوڑ دو, ان کو کھانا دے دو. جب اتنی بڑی کائنات بنا کے اللہ نے انسان کو خلق کیا تو کسی بڑے مقصد کے لیے نا, تو اب یہ لوگ چاہ رہے ہیں کہ ہم کو صرف بریانی دے دو, ہم کو یہ نہیں چاہیے, ہم کو جنت نہیں چاہیے, ہم کو جو ہے اہل بیت علیہ السلام کی صحبت نہیں چاہیے, ہم کو اللہ کی رضا نہیں چاہیے, ہم کو علم نہیں چاہیے, ہمیں تقویٰ نہیں چاہیے, ہمیں ریاضت نہیں چاہیے, ہمیں اخلاص نہیں چاہیے, ہمیں حکمت نہیں چاہیے, ہمیں 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 جو ہے سخاوت, شجاعت, امانت, دیانت, یہ سب چیزیں نہیں چاہیے, ہمیں صرف بریانی میٹھا چاہیے. تو اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے ٹھیک ہے ان کو چھوڑ دو. وَذَرْهُمْ يَأْكُلُوا وَيَتَمَتَّعُوا, کہ ان کو چھوڑ دو, کہ ان کو کھانے دو, ان کو جو ہے خوش گزارا نہیں کرنے دو, ان کو کھانے پینے دو. اب انسان کہہ رہا ہے میں جانور کی طرح منہ مارتا ہوا کھاتا پھروں گا, ان کو تو ہم اس سے بڑی چیز دینے والے تھے. اب یہ کہہ رہے ہیں کہ ہم صرف کھانا چاہ رہے ہیں, ہم خاص چلنا چاہ رہے ہیں, ہم صرف بریانی میٹھا چاہ رہے ہیں. تمہیں اگر انسان کو اشرف المخلوقات کا تاج اس کے سر پہ رکھ کے کہا جائے کہ تمہیں کیا بننا ہے, تو کہہ رہے ہیں مجھے بیل بننا ہے, مجھے بکرا بننا ہے. اللہ کہے گا ٹھیک ہے ان کو بکرا ہی رہنے دو, ان کو چھوڑ دو. وَذَرْهُمْ, ان کو چھوڑ دو. يَأْكُلُوا وَيَتَمَتَّعُوا, کہ یہ کھاتے پھریں گے اور یہ مستیاں کریں گے, ان کو چھوڑ دو. وَيُلْهِمُهُمُ الْأَمَلُ, اور بڑی بڑی آرزوئیں پورا کرنا چاہ رہے ہیں لوگ کہ ہماری اولاد بھی کھاتے پھرے, ہم بھی کھائیں گے, ہماری اولاد بھی ہری گھاس چرتے پھرے گی, تو ان کو چھوڑ دو. فَسَوْفَ يَعْلَمُونَ, ان کو عنقریب معلوم ہوگا کہ جو ہے ہم نے ان کے لیے کیا رکھا تھا اور یہ لوگ کیا چیز کھا کے رہ گئے. ہم انہیں چھوٹے سے انفاق کے اوپر انہیں کتنی بڑی چیزیں دے رہے تھے, ہے نا. بدل کر فقیروں کا ہم بے غالب تماشا اہل کرم دیکھتے ہیں کہ یہ لوگ کیا کرتے ہیں. ان کو پیسہ دے کے دیکھا جا رہا ہے کہ یہ کرتے کیا ہیں آخر. ان کو جو ہے ان کے سامنے غذائیں رکھ کے دیکھا جا رہا ہے, ان کا ضرب دیکھا جا رہا ہے کہ یہ کس کس کو ترسا ترسا کے کھاتے ہیں, ہم بھی دیکھیں گے. اور اس کے نتیجے میں ان کو عنقریب معلوم ہو جائے گا کہ یہ کس قدر ترسیں گے, یہ جو دوسروں کو ترسا رہے ہیں یہ کیسے ترسیں گے, یہ ان کو عنقریب معلوم ہو جائے گا. یہ جو دھوکہ دے رہے ہیں لوگوں کو, یہ خود دھوکہ کھانے والے ہیں. یہ دوسروں کو جو بیوقوف بنا رہے ہیں, یہ خود ایک دن بیوقوف بنیں گے. کوئی فیلڈ والا ایسا نہیں ہے جو اپنی فیلڈ میں دوسروں کو بیوقوف نہ بناتا ہو. کپڑا بیچنے والا خریدار کو بنا رہا ہے نا, وہ خریدار جوہری ہے, جو اس کی دکان میں یہ کپڑا فروش جائے گا تو وہ جوہری اس کو بیوقوف بنائے گا. یہ لوگ جس اسکول میں اپنے بچوں کو شریک کرائیں گے وہ پرنسپل ان سب کو بیوقوف بنائے گا. और फिर प्रिंसिपल जब सोना खरीदने जाएगा तो जौहरी प्रिंसिपल को बेवकूफ बनाएगा। तो ये पूरी दुनिया एक दूसरे को बेवकूफ बनाने में लगी हुई है, लेकिन कयामत के दिन इन सबको बेवकूफ बनाया जाएगा कि ये दूसरों को बेवकूफ बना रहे हैं, उस दिन ये लोग बेवकूफ बनेंगे। लेकिन शऊर नहीं रखते इनके साथ क्या होने वाला है। लेकिन हर कोई खुश है अपनी जगह पर, यानी पाशा फरूश कमेटी खुश है कि हम लोग सब बेवकूफ बना रहे हैं, हत्ता खतीब बेवकूफ बना रहा है, हत्ता बाज़ बहनों उलमा बेवकूफ बना रहे होंगे, क्या पता, सब एक दूसरे को बेवकूफ बना रहे। क्योंकि हर आदमी समझता है हम ज्यादा होशियार हैं, सामने वाला बेवकूफ है, और सामने वाला भी यही समझता है कि हम अपनी फील्ड में होशियार, हकीकत में भी वो अपनी फील्ड में होशियार है, अपनी फील्ड में होशियार। लेकिन इसका नतीजा क्या निकलने वाला है, ये सब लोगों को अल्लाह ने कहा जर हूं, इनको सबको छोड़ दो, ये सब जो है ना ये सब इनको ये हयात दुनिया पे राजी हो गए हैं, जो हयात दुनिया यहाँ पर तो जो है शक्कर पोरे को शक्कर है, जो उसको जो चाहिए वो मिलेगा, जिसको जो चाहिए उसको आखिर में वो मिल ही जाएगा, जो शोहरत के पीछे उसको शोहरत मिलेगी, जो दौलत के पीछे उसको दौलत मिलेगी, जो इख्तदार चाह रहा उसको इख्तदार मिल जाएगा, जिसको जो चाहे मिल जाएगा, और हत्ता के जिसको आखिरत चाहिए उसको आखिरत भी मिलेगी, ये भी है इस दुनिया में, और जिसको खुदा चाहिए उसको खुदा भी मिलेगा। लेकिन खुदा मिलने के लिए उसके आसार अलग होते हैं, उसके आसार ये आसार होते हैं कि जो आसार अहलुल्लाह के हैं, अहलुल्लाह वो हैं कि जिन्होंने जो है सब चीजों को छोड़ दिया सिवाय अल्लाह को पाने के लिए। तो आप बताइए क्या वो लोग हमारी नजर में सबके वैसे लोग हमारी नजर में बेवकूफ हैं, हम कहते हैं ये अल्लाह अल्लाह करने वाले क्या है, ये तो सब छोड़ रहे हैं, ये तो जमीन भी छोड़ दे रहे हैं अपनी, ये तो बेवकूफ है। यानी दुनिया जो लोग छोड़ते हैं ना उसको दुनिया वाले बेवकूफ समझते हैं कि ये दुनिया छोड़ रहा है, उनको नहीं मालूम कि दुनिया क्यों छोड़ रहा है, किसके लिए छोड़ रहा है, क्या चीज पाने के लिए क्या चीज छोड़ रहा है, ये उनको मालूम है, जो छोड़ रहे हैं उनको मालूम है ना, आपको क्या मालूम। तो एक तबके के लोग दूसरे तबके को नहीं समझ सकते हैं। अब ये अहले हक जानते हैं कि मा खलकना السماوات والارض وما بينهما الا بالحق, कि हमने नहीं खलक किया है समावात व अर्ज को, वमा بينهما और जो चीज भी इन दोनों के दरमियान में, الا بالحق, हक के साथ खलक किया है। وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونِ, ये जानते हैं कि अल्लाह ने जिन और इंस को नहीं खलक किया है मगर उनकी जिंदगी का एक मकसद है, वो मकसद ये है कि वो अल्लाह की इबादत करें, है ना, जो मकसद है उस मकसद को पाने के लिए, असल मकसद अगर भूल जाए और मकसद उस मकसद तक पहुंचने के लिए खाना रखा गया है, पानी रखा गया है ताकि कभी होकर इबादत करें, तो अब मकसद ही खाना बना लिया, वो जो उस मकसद के लिए बुलाया गया था वो मकसद ही भूल गया इंसान। वमा खलक्तुल जिन्न वल इंस इल्ला लियाबुदून, वअन लैसा लिल इंसान इल्ला मा सआ, कि इंसान के लिए सिवाय कोशिश के कुछ नहीं है, यानी इंसान को कुछ नहीं मिलने वाला है, यानी अगर उसको दुनिया भी चाहिए तो कोशिश करना है या नहीं है, आप पहले ये बताइए, तय करें कि अगर आपको दौलतमंद बनना है तो कोशिश करना है या नहीं करना है। जो बच्चे दौलतमंद बन के पैदा हुए ना उनको भी दौलत बचाइए, जो जितने जागीरदारों की औलाद है ये लोग उनको बचाने में नाकाम हो गए, आज उनके हाथ से जागीरें चली गई, मनसब चले गए, यानी अगर वो बचाने की कोशिश ना करें तो उनके हाथ में कुछ नहीं रहेगा, जो आज आप शहजादों की हालत देख रहे हैं। इसका मतलब ये है कि दुनिया अगर है भी तो बचाना जरूरी है, उसके लिए कोशिश करना है, और अगर नहीं है तो हुसूल के लिए कोशिश करना है। लैसा लिल इंसान इल्ला मा सआ, इंसान के लिए सिवाय कोशिश के कुछ नहीं है, अगर उसको कुछ भी पाना है, दुनिया पाना है तो कोशिश करना है, आखिरत पाना है तो कोशिश करना है, अल्लाह को पाना है तो कोशिश करना है, कोई चीज बगैर कोशिश के नहीं मिलने वाली है, यानी आखिरत भी बगैर कोशिश के नहीं मिलने वाली है, ये तय शुदा बात है। लेकिन लोग इससे गफलत बरत रहे हैं, लोग ये समझ रहे हैं कि अगर दुनिया मिल गई तो समझो सब कुछ मिल गया, खुदा भी मिल गया, आखिरत भी मिल गई, अगर दुनिया मिल गई तो सब मिल गया, और अगर दुनिया नहीं मिली तो कहते हैं कि कुछ भी नहीं मिला, अगर खुदा मिला तो क्या, कयामत मिली तो क्या, आखिरत मिली तो क्या, अगर दुनिया ना मिली तो क्या। لیکن کچھ لوگ وہ ہیں جو کہتے ہیں کہ اگر خدا مل گیا تو سب کچھ مل گیا، اب چاہے دنیا ملے تو کیا، آخرت ملے تو کیا، آخرت ملے نہ ملے، دنیا ملے نہ ملے، لیکن پروردگار تو مل جانا. مادہ وجد من فقدک و مادہ فقد من وجدک، اس نے کیا کھو دیا جس نے تجھے پا لیا، اور اس نے کیا پا لیا جس نے تجھے کھو دیا. تو اس کے لیے صحیح کرنا پڑتا ہے، اللہ کو پانے کے لیے دنیا کو بھی چھوڑنا پڑتا ہے، آخرت کو چھوڑنا پڑتا ہے، اللہ کو پانے کے لیے سب کچھ چھوڑنا پڑتا ہے. وہ کہتے ہیں نہ میں جنت کی لالچ میں عبادت کرتا ہوں، نہ دوزخ کے خوف سے عبادت کرتا ہوں، بلکہ تجھے اہل عبادت پاتا ہوں اس لیے عبادت کرتا ہوں. تو اللہ کو پانے کے لیے جہنم بھی چھوڑنا پڑتا ہے، جنت کو بھی چھوڑنا پڑتا ہے، اس لیے کہ اللہ جنت اور جہنم سب سے بلند. اس کو پانے کے لیے سب کچھ ہونا پڑتا ہے، تب کہیں جا کے اللہ ملتا ہے. تو یہ ملنا جو ہے نا وہ خیالی ملنا نہیں ہے، حقیقت ہے یہ. اور دنیا میں اللہ ملتا ہے اور اس کی لذت کا احساس ہوتا ہے، جیسے جیسے قریب آتا جاتا ہے انسان کو اس کا احساس ہونے لگتا ہے، اور وہ لطف آنے لگتا ہے انسان کو کہ کوئی قدرت سے میں قریب ہوں اور کسی کا ہاتھ میرے ہاتھ میرے سر پر ہے، وہ محسوس کرنے لگتا ہے. ورنہ کوئی بیوقوف نہیں ہے کہ کوئی اللہ کی خاطر سب کچھ چھوڑ دے. اولیاء اللہ کیا نعوذ باللہ ایسے تھے کہ جو انہوں نے آخر کیوں اللہ کے لیے سب کچھ چھوڑ دیا؟ وہ جانتے تھے کہ اگر اللہ مل گیا تو سب کچھ مل گیا ہم کو. وہ اللہ خلیفہ بنا دیتا ہے، زمین و آسمان اس کے زیر ہو جاتے ہیں، اور یہ سب چیزیں اس کے نزدیک ہیچ ہو جاتی ہیں. پھر وہ کہتا ہے مجھے میرے ایک ہاتھ پر چاند اور دوسرے ہاتھ پر سورج بھی رکھ دیا جائے تو میں خدا کو نہیں چھوڑوں گا، اس لیے کہ میں نے خدا کی قدرت دیکھ لیا ہے. جن کے دلوں میں اللہ کی عظمت جاگزی ہو جاتی ہے، دنیا کی ہر چیز اس کے نزدیک پست ہو جاتی ہے. یہ امیر المومنین کہہ رہے ہیں، اور بڑے مفکرین کا کہنا ہے کہ نہج البلاغہ معجزہ ہے، اس لیے کہ وہ شخص عرب کے اس دور میں 1400 سال پہلے یہ باتیں کہہ رہا ہے تو یقیناً اس کا رابطہ وہی سے جڑا ہوا ہے. ورنہ وہ شخص جس کا رابطہ وہی سے جڑا ہوا نہیں ہے، وہ ایسا کلام کر ہی نہیں سکتا. جس دور میں لوگ دنیا کو سمجھ نہیں پا رہے تھے، اس دور میں انہوں نے اللہ کو پا لیا تھا. وہ جو لوگ مادے کو نہیں دیکھ سمجھ رہے تھے، ماورائے مادہ کو درک کرنے کی صلاحیت 1400 برس پہلے ہونا یہ عجیب بات ہے. وہ عرب کے ماحول میں کہ جہاں پر لوگ حصول دنیا کے لیے ایک دوسرے کا خون بہا رہے تھے، وہاں پر جو ہے اپنا سب کچھ کھو دینا، خلافت سے منہ موڑ لینا، تخت و تاج کو ٹھکرا دینا، یہ وہ نظریات تھے کہ جس نظریات کو دنیائے عرفان پہنچ کے بھی غور کرے گی کہ اس مرتبے تک ہم نہیں پہنچ سکے جس مرتبے پر امام العارفین علی ابن ابی طالب علیہ السلام. انشاءاللہ کل سے جو ہے حضرت کے شہادت کے مجالس شروع ہوں گے، انشاءاللہ حضرت تشریف فرما ہو کہ کل شب قدر بھی ہے، اور انشاءاللہ جو ہے 9:30 بجے اعمال شروع ہو جائیں گے انشاءاللہ. بس ایک آخری ایک روایت میں یہاں پہ ابھی تک آئے تھے، تھی ایک روایت اور آپ کے دھیان میں. یہ جو روایت ہے یہ بہت ہی مستند روایت ہے. ایک شخص پیغمبر اکرم کے پاس آ کے کہتا ہے مجھے تعلیم قرآن دے دیجیے، قرآن کریم کی تعلیم دیجیے. رسول اکرم صلی اللہ علیہ وسلم نے قرآن کی جب تعلیم دی تو اس روایت میں یہ ہے کہ قرآن پڑھتے پڑھتے جب وہ اس آیہ کریمہ پہ پہنچا کہ فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَى، کہ جو ذرہ برابر بھی عمل کرے گا، نیک کام کرے گا وہ پائے گا، اور جو ذرہ برابر بھی برا عمل کرے گا وہ بھی دیکھے گا. وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى، ذرہ برابر بھی نیکی کرے گا خیر تو دیکھے گا، ذرہ برابر بھی شر کرے گا تو دیکھے گا. تو کہا اس شخص نے کہا کہ اب میں نے قرآن سمجھ لیا ہے، قرآن میں نے پڑھ لیا ہے. یعنی کل قرآن کا اس کے نزدیک نچوڑ یہ ہے کہ یہ سب کچھ اللہ سبحانہ وتعالیٰ نے اس ایک جملے میں اپنی بات کہہ دی ہے کہ جو کچھ بھی نیکی کرے گا انسان اس کو پائے گا، اور جو کچھ بھی برائی کرے گا اس کو پالے گا. نتیجہ یہی ہے کہ انسان اگر اس بات کو سمجھ لے گا تو اس کی زندگی کامیاب، اس کی آخرت بھی کامیاب، اور جو ہے وہ کامل ترین انسان، کامیاب انسان اس دنیا میں بن سکتا ہے۔ اس کے لیے یہ یقین کرے کہ ایک روپیہ بھی وہ خرچ کر رہا ہے تو اس کو وہ پائے گا۔ جب اس کو پانے کا یقین ہو جاتا ہے، آپ دیکھیے اگر انسان کو یقین ہو جاتا ہے کہ یہ بینک ڈوبنے والا نہیں ہے تو وہ ایک روپیہ نہیں، ایک لاکھ روپیہ رکھنے میں بھی جو ہے نا اپنے گھر کی پوری پونجی اٹھا کے رکھ دے گا، کیونکہ اس کو یقین ہے گھر میں ایک روپیہ نہیں رکھے گا، بینک میں پوری دولت جمع کر دے گا، کیوں؟ اس کا یقین ہے۔ اگر دنیا والوں کو اس بات کا یقین پیدا ہو جائے کہ اللہ کے پاس اگر کوئی چیز رکھ دی جائے گی تو ضائع نہیں ہوگی، تو وہ ہر چیز اللہ کے یہاں حوالے کر دے گا۔ لیکن جن لوگوں کو یقین نہیں ہے وہ ایک پیسہ بھی نہیں خرچہ کریں گے، وہ سب کے سب اپنے پاس رکھیں گے، اس یقین کے ساتھ کہ میرے پاس رہے گا تو ضائع نہیں ہوگا، اللہ کے حوالے کر دوں گا تو ضائع ہو جائے گا، نعوذ باللہ، تو وہ اللہ کے حوالے نہیں کرے گا، وہی کرے گا جو پھٹے پرانے خراب چیز جو ضائع ہونے والی ہے، کہے گا کہ یہ دے دو، ملے گا تو ملے گا، نہیں ملے گا تو نہیں ملے گا، ملے ملے، نہ ملے نہ ملے۔ یعنی اب پھٹے پرانے کپڑے جو دے رہے ہیں اب کسی غریب کو اللہ کے نام پر، اب اس کے بدلے میں جنت ملے نہ ملے، ملے تو ملے، نہ ملے تو نہ ملے۔ کیوں؟ اس لیے کہ دریا میں ڈالنے کے بجائے بہتر ہے کہ اللہ کے نام پہ دے دو۔ وہ ایک روپیہ جو کوئی لینے کے لیے تیار نہیں ہے وہ اللہ کی راہ میں دے دو۔ وہ کوئی وہ چیز وہ اور انسان کا وہ وقت جو انسان کا فضول وقت ہے وہ اللہ کو دو، لیکن جو قیمتی وقت ہے، جو سونے کا وقت ہے وہ نہیں دیا جائے گا، جو آرام کا وقت ہے وہ اللہ کے حوالے نہیں کیا جائے گا۔ ہاں جاگ رہے ہیں تو پڑھ لیں گے، اگر سو رہے ہیں تو نیند خراب کر کے کوئی اٹھنے والا نہیں ہے، اس لیے کہ یقین تھوڑی ہے کہ جنت ملے گی کہ نہیں ملے گی، اللہ ملے گا کہ نہیں ملے گا۔ لیکن جن کو یقین ہوتا ہے وہ ساری رات گزار کے بھی گزار دیتے ہیں، اپنے پاس اپنے بچوں کے لیے وقت نہیں نکالتے، اپنے لیے وقت نہیں نکالتے، سارا وقت اللہ کو، اس یقین کے ساتھ اس وقت کا اجر ملنے والا ہے۔ ہم کہتے ہیں ٹائم ملے گا تو اللہ کو دیں گے، نہیں ملے گا تو دیکھا جائے گا۔ تو لہٰذا ہم ان خاصان خدا کی زندگی ہمارے اگر پیش نظر رہے کہ جنہوں نے اپنی اولاد کے نذرانے کو اللہ کی راہ میں پیش کر کے یہ کہا کہ انت الجواد وانا البغی، کہ پروردگار تو جواد و کریم ہے، ہمارے پاس کچھ نہیں جو تیری راہ میں دے سکے، جبکہ اکبر بھی دے دیا، اصغر بھی دے دیا، اور گھر کی ہر امانت کو اللہ کے حوالے کر دیا، نہ ان کے مستقبل کی فکر، نہ ان کے سر پہ سہرا باندھنے کی آرزو، بلکہ آرزو یہی ہے کہ یہ چہرہ اللہ کی راہ میں سرخرو ہو جائے، میرے اکبر کو اللہ قبول کر لے، میرے اصغر کو اللہ۔ ایسے خاصان خدا کہاں اور ہمارے جیسے لوگ کہاں؟ ہم ان کا نام لے تو ہمارے لیے شرمندگی کا باعث ہے کہ وہ کہاں اور ہم کہاں، کہ ہم دعا کریں پروردگار ہم ان کے ہم ان کی معرفت حاصل کر سکیں، ہم ان کی عظمت کو سمجھ سکیں، ہم ان کے مرتبے کو سمجھ سکیں، ہم ان کے راستے کو طے کر سکیں۔ پروردگارہ ہمارے قلوب کو نور ایمان نور وحی سے مزین فرما۔ پروردگارہ ماہ مبارک رمضان کی رحمتوں برکتوں سے ہمیں محروم نہ فرما، شب قدر کی رحمتوں سے ہمیں محروم نہ فرما۔ پروردگار اس مہینے میں ہمارے گناہوں کو بخش دے، ہماری خطاؤں کو معاف فرما، ہماری کوتاہیوں کو درگزر فرما۔ تو ہماری کوتاہیوں سے واقف ہے، ہمارے گناہوں اور ہماری کمزوریوں سے واقف، پروردگارہ ہماری کمزوریوں کو دور فرما۔ پروردگارہ دشمنان دین دشمنان اسلام کو ان کی سازشوں کو انہی پکڑ دے، ان غیور مسلمانوں کی عزت و آبرو کی حفاظت فرما، ہماری بہنوں کی عزتوں کی حفاظت فرما۔ عراق کے اندر جو ہماری بہنوں کی عصمت ریزیہ ہو رہی ہے، پروردگار ان کی عصمتوں کی تحفظ فرما، ان کی جان و مال کی، پروردگارا یہ مظلوم ہیں، یہ صدیوں سے مارے جا رہے ہیں، پروردگارا ان پر رحم فرما۔ پروردگارا ہماری تقدیر کو ان کی تقدیر کے جیسا مت بنا، پروردگارا ان کے گناہوں کو معاف کر دے، ان کے اموات کو بخش دے۔ پروردگارا ان کے اوپر تو اپنی رحمت خاص نازل فرما۔ پروردگارا جو کچھ بھی عراق کے اندر ہو رہا ہے اب عراقیوں کی آواز سن لے، عراق کے مظلوموں کی نصرت فرما، عراق کے مظلوموں کو عزت عطا فرما، آبرو عطا فرما، انہیں علم و حکمت عطا فرما، انہیں علم و شعور عطا فرما، انہیں دشمن شناسی اور دشمن کو سمجھنے کی توفیق عطا فرماؤ کہ پروردگار کوئی اس قوم کا استحصال نہ کرے, کوئی سبطان کوئی شیطان اس قوم کا مسلط نہ ہو. پروردگار مقامات مقدسہ کربلا سامرہ نجف اشرف کا تحفظ فرما, ان مشہدت مقدسہ کی زیارت کا شرف ہمیں بار بار مشرف فرما. ہم دعا کرتے ہیں پروردگار اس سال تمام شیعان حیدر کرار کو عاشورہ کربلا میں کرنے کی توفیق عطا فرما, کربلا کے راستے کھول دے اور ہم کو قبر حسین پر پہنچنے اور حاضری دینے کی اس سال خصوصا جو ہر مومن کی آرزو ہے اس مومن کی آرزو کو پورا فرما. امام زمانہ کے ظہور میں تاجیل فرما, ہمیں ان کے آوان و انصار کے شمار فرما. ایک مرتبہ